السلام علیکم،
یہ وائس آف امریکہ واشنگٹن ایئر پروگرام جہاں کے ساتھ میں ہوں اسد حسن، پروڈیوسر ہیں اسفر امام۔ آج کے اس پروگرام میں ہم بات کریں گے سب سے پہلے پاکستان کی سیاست پہ، میاں نواز شریف اور ان کے خاندان کے افراد، ان کا نیشنل اکاؤنٹیبلٹی بیورو یا احتساب عدالت کے سامنے تحقیقات کے لیے پیشی ہونا تھی لیکن وہ نہیں جا پائے ہیں، اس کے کیا کہنا چاہیے کہ کانسیکوینسز ہو سکتے ہیں، کیا نتائج ہو سکتے ہیں، اس پہ بات ہوگی۔ دوسرا آج یہ کہ پاکستان کے وزیر خزانہ اسحاق ڈار صاحب، انہوں نے چیلنج کیا ہے کورٹ کے ان احکامات کو جس میں انہوں نے نیب کے اندر ریفرنسز فائل کرنے کے لیے کہا گیا تھا۔ اس کے ساتھ ساتھ آج نیشنل بینک کے پریزیڈنٹ جو ہیں ان کو بھی اپیئر ہونا پڑا نیب کے سامنے، اس پہ بات ہوگی۔ اور پاکستان کی سیاست کی جب بات ہوگی تو کراچی کے اندر متحدہ قومی موومنٹ کے مختلف دھڑوں کے درمیان ممکنہ اتحاد، یہ بھی موضوع ہوگا۔ پروگرام کا ہمارا اگلا سیگمنٹ وکلاء عدالتیں، اس موضوع پہ گفتگو کریں گے جو تشدد، جو وائلنس ہمیں سامنے آیا ہے۔ اور تیسرا حصہ ہوگا صدر ڈونلڈ ٹرمپ امریکہ کے، وہ افغانستان کے لیے نئی پالیسی کا اعلان کرنے جا رہی ہیں، کیا کہیں گے یہ حتمی طور پہ تب سامنے آ سکے گا، لیکن توقعات یہ ہیں کہ شاید اس میں ایک دباؤ کا سا پہلو ہو پاکستان کے لیے بھی۔ اور آخری حصہ کرکٹ سپورٹس، ورلڈ 11 سیریز پاکستان میں، اور بہت زیادہ توقعات اور امیدیں ہیں کہ پاکستان کے اندر انٹرنیشنل کرکٹ بحال ہو سکتی ہے۔ یہ ہمارے آج کے موضوعات ہیں، تو چلتے ہیں پروگرام کے پہلے سیگمنٹ کی جانب۔ آپ کو معلوم ہے کہ پیناما کیس میں اور اس ورڈکٹ کے بعد نیب میں کچھ مقدمات بھجوائے گئے میاں محمد نواز شریف، سابق وزیر اعظم، اور ان کے خاندان کے افراد کے خلاف، اور اس ریفرنس میں انہیں عدالت کے سامنے پیش ہونا تھا گزشتہ جمعے کو لاہور کے مقامی دفتر میں نیب کے، لیکن وہ وہاں پیش نہیں ہوئے ہیں۔ اور یہ خاص طور پہ جو تحقیقات کا حکم دیا گیا تھا سپریم کورٹ کی جانب سے، اس پس منظر میں بہت سارے مبصرین کے نزدیک اس کی بہت زیادہ اہمیت ہے۔ نواز شریف صاحب اور ان کے خاندان کی اس بارے میں پلاننگ کیا ہے، ان کے وکلاء کیا سوچ رہے ہیں، اور جنرلی یہ بتایا جا رہا ہے کہ اس کے کانسیکوینسز ہیں اس سنس میں کہ اگر نیب کے سامنے پیشی نہ ہو تو گرفتاری تک کا بھی مرحلہ آ سکتا ہے۔ ہمارے ساتھ ہیں بات چیت کرنے کے لیے دانیال عزیز صاحب، فیڈرل منسٹر ہیں اور اس کے ساتھ ساتھ سینئر اب نمائندگی کرتے ہیں پاکستان مسلم لیگ نواز کی مختلف پلیٹ فارمز کے اوپر۔ دانیال صاحب، بہت شکریہ آپ کا، آپ نے مجھے جوائن کیا ہے۔ جی دانیال صاحب، آپ کچھ بتائیں گے ہمارے لسنرز کو کہ میاں نواز شریف صاحب اور ان کی فیملی کی حکمت عملی اس ریفرنس میں کیا ہے جب وہ ریفرنسز کو ڈیفینڈ کرنے کے لیے یا انویسٹیگیشن کے لیے نیب نہیں جاتے ہیں؟
جی، اس میں جو نیب کا سمند ہے اس میں یہ لکھا ہوا ہے کہ اگر آپ اس میں نہیں پیش ہوں گے تو یہ سمجھا جائے گا کہ آپ کے پاس کوئی فردر ڈیفینس نہیں ہے۔ خانہ پوری اصل حقیقت یہ ہے کہ جو جے آئی ٹی کی رپورٹ ہے اس میں کوئی کیس بن نہیں پایا ہے، اور اب ادھر ادھر یہ ہاتھ مار رہے ہیں کہ کہیں سے کچھ نہ کچھ مل جائے، کوئی اور کو طریقہ کر لیں، کوئی ڈیلے کر لیں، کیونکہ جو والیوم 10 ہے اس میں جتنے بھی میوچل لیگل اسسٹنس انہوں نے مانگے تھے ان میں تو جوابات ہی نہیں آئے۔ جو جوابات آئے ان میں بیشتر ایسے ہیں جس میں انہوں نے یہ کہا ہے کہ آپ نے تو کوئی شرطیں پوری نہیں کی میوچل لیگل اسسٹنس کی، لہٰذا ہم آپ کے ساتھ کوئی رسپانس دینے کے قائل نہیں ہیں۔
صحیح،
تو اب یہ ہے کہ جو جے آئی ٹی کی اپنی رپورٹ تھی اس میں تو انہوں نے کوئی کنکلوسیو ایویڈنس نہیں تھا۔ تو اب حقیقت یہ ہے کہ وہ پنجابی کا ایک محاورہ ہے کہ میٹھا تھوڑا زیادہ ڈل گیا، اور سمجھ نہیں آ رہی کہ اس کو ہضم کیسے کریں۔
لیکن دانیال صاحب، جیسے آپ نے خود کہا کہ اگر کیس کمزور ہے نیب کے اندر تو پھر تو بہت آسان ہے کہ پہلی پیشی میں ہی فارغ ہو جائے گا، پھر تو پیش ہو جانا چاہیے تھا۔
لگ رہا یہی ہے، کیونکہ وہ جو ہائی سپریم کورٹ ہے وہ بھی شرما رہی تھی والیوم 10 دینے سے، تین مرتبہ نیب والوں کو مانگنی پڑی ہے، اور جیسے ہی ان کو ملی آبویسلی اس میں کچھ ڈیفیکٹس تھے، کیونکہ انہوں نے ایک نئی میوچل لیگل اسسٹنس سعودی عربیہ کو لکھ دی عزیزیہ اور عبیدیہ کے لیے۔ تو یہ جو کلمات تھے کہ جناب جے آئی ٹی نے بہت اعلیٰ کام کیے، بڑا الکمال کام کیا، تو پھر یہ کیوں ان کی غلطیوں کو صاف کرنا پڑ رہا نیب والوں کو؟ اور جب انہوں نے آرڈر کر دیا کہ آج جے آئی ٹی رپورٹ کے اوپر نیب ریفرنس فائل کر دیں، تو نیب کے بورڈ نے جب ان کے لا کے مطابق بیٹھ کے اس کا جائزہ لیا، انہوں نے کہا کہ یہ تو کیس بنتا ہی نہیں ہے، ہم تو سیٹسفائیڈ ہی نہیں اس کو انویسٹیگیشن اسٹیج تک لے جانے کے لیے۔ اور جو اس وقت کے ہیرے تھے جس میں آئی ایس آئی اور ایم آئی کے جو افسران تھے،
جی
وہ بھی کہتے ہیں کہ جی ہمیں آپ بزنس نہ ہی رکھے تو اچھا، وہ بھی نکل گئے کہہ سکے اس میں سے۔ تو یہ وہ کیا رائے جی، اپنا یہ بہت بڑا سوالیہ ہے کہ پاکستان میں کس انداز سے، خیال تو یہ تھا کہ یہ لائر موومنٹ کے بعد اور نواز شریف صاحب کے
لیکن دانیال صاحب یہ فرمائیے گا کہ اب اگر آپ، جیسے آپ نے خود اس کا خدشہ ظاہر کیا ہے، بھلے آپ نے یہ کہا ہے کہ اگر وہ پیش نہیں ہوتے تو یک طرفہ فیصلہ بھی آ سکتا ہے اور یہی اینٹیسپیٹ کیا جا رہا ہے، تو پھر یک طرفہ فیصلہ آنے کی صورت میں،
یک तरफा फैसला बिल्कुल नहीं आएगा जी, क्योंकि ये पहले जमाली कोर्ट ने पूरा किया, उसमें भी सारे जवाब दिए गए, फिर खोसा कोर्ट ने पूरा किया, उसमें भी जवाब दिए गए, वहां भी कुछ नहीं बना, फिर जेआई की बनाई गई, उसमें भी सारे जवाब दिए गए, उसके बाद भी कुछ नहीं गए। अब आखिरी दफा जो है नैब को कह रहे हैं कि नाब अब आप शुरू हो गए, आखिरकार ये तमाशा खत्म कर लूंगा। असल हकीकत तो ये है कि ये सियासी केस है, इसमें दम ही कोई नहीं है, सारे जो है इसको हॉट पोटेटो की तरह एक दूसरे की तरफ बॉल फेंक रहे हैं कि तुम जिम्मेदारी लो, तुम जिम्मेदारी लो।
अगर सियासी केस है दानियाल साहब, तो कौन उसको लॉन्च कर रहा है? गवर्नमेंट सियासी हुकूमत है इस वक्त, आपकी अपनी हुकूमत है, खाकान अब्बासी साहब जिसको हेड कर रहे हैं।
तो भाई इतने खुदा के लिए इतने साझा ना बने, नैब एक आईनी अदारा है, अदलिया एक आईनी अदारा है, इलेक्शन कमीशन एक आईनी अदारा है, इनके ऊपर हुकूमत का कोई बस नहीं चलता, ये पीटीआई की रखी हुई लाइनों की तरह आप सुना रहे हैं मुझे।
नहीं, मैं पीटीआई की लाइनें नहीं सुना रहा, मैं ये पूछ रहा हूँ कि सियासी हुकूमत है तो ये इदारे सियासी आपके ये पॉलिटिसाइज हो चुके हैं, आप ये कह रहे हैं?
मैं आपसे ये कह रहा हूँ कि लीगली स्पीकिंग कोई तकाजा पूरा नहीं किया गया, जो एक स्कूल का जो सफाई करने वाला होता है ना, फराज जिसे कहते हैं, दर्जा कारण का मुलाजम, उसको भी अपील का राइट होता है, वो भी हाई कोर्ट सुप्रीम कोर्ट तक अपना केस रखता है, पब्लिक सर्विस कमीशन में उसको अपील मिलती है, मार्शल लॉ के दौर में भी अपील मिलता है, आपने से कलम एक वजीर आजम को फारिग कर दिया, सुप्रीम कोर्ट से जहाँ अपील का राइट ही नहीं है, और कह रहे हैं कि रिव्यू में जिसका अपना लिमिटेड स्कोप होता है आप यहाँ पर आके अपनी ट्राई कर ले, ये आखिरकार सिस्टम है जस्टिस का, और जहाँ केस बन नहीं पा रहा है उसके ऊपर आपने सुप्रीम कोर्ट का जज बिठा दिया। तो हमने जो रिव्यू एप्लीकेशन फाइल की है उसको जरा पढ़े तो सही, वो कोई मजाक है? इन्होंने तो बिल्कुल इतनी जल्दबाजी की है बेचारों ने कि ये खुद मुंह के बल गिर पड़े हैं सारे, इनको अब समझ नहीं आ रही कैसे संभाले इस चीज को।
वो तो है, लेकिन दानियाल साहब ये देखिए कि जब ये इवन सुप्रीम कोर्ट का बेंच बना है, आप बजाते खुद आपने उसके ऊपर या आपकी क़यादत ने उसके ऊपर इत्तेफाक किया है, तो जब आप इत्तेफाक करें तो आपको मालूम है कि सुप्रीम कोर्ट का कोई भी फैसला आने के बाद ऑप्शन सिर्फ रिव्यू का बनता है, कहीं और अपील तो नहीं हो सकती?
सॉरी, ये आप गलत तरफ कर रहे हैं, बेंच के आगे हमारे दर्जनों कंप्लेंट्स हैं, यहाँ तक कि इसी बेंच में जेआईटी के ऊपर मजबूर होकर इंक्वायरी की ये मान के ये ज्यादा हुई है,
आप फरमाइएगा अब हिकमत अमली क्या होगी? जे आई टी हो गई, फैसला आ गया,
हमने हर स्टेज पे मेरा जुमला मुकम्मल होने देखी, हमने हर स्टेज पे पिटिशनें फाइल की है और बहुत सारी वो मानी गई है, उल्टा क्या हुआ कि उसके जवाब में उन्होंने कहा कि आप तो बहुत गंदे हो गए पब्लिक में क्योंकि हमारे से कुछ हो नहीं पा रहा, तो उन्होंने एक अलग जो है ना भरमार कर दी अपनी क्रॉस एलिगेशन की, उसमें भी सुखी हुई क्योंकि जो मीडिया की रिपोर्ट थी वो जेआईटी के बनने से पहले की दे दी उन्होंने, तो वो क्या कौन सा मीडिया सेल था जो उन्होंने कहा कि ये टेप रिकॉर्डिंग है हमारे पास, लेकिन जेआईटी के पास कौन सा अख्तियार था टेप रिकॉर्डिंग का, वो सारा भांडा फूट गया, असल बात बाहर आ गई, वहां भी इनकी सुखी हुई। तो ये तो एक पहले दिन से जब ये व्हाट्सएप कॉलिंग गई है उस वक्त से हम कह रहे हैं कि ऑर्डर में कह रहे हैं कि महकमा नॉमिनेट करेगा, इधर से पता चल रहा है कि वहां जाके तोड़ मरोड़ के कान मरोड़ के तो लोग नॉमिनेट किए जा रहे हैं।
सही, ठीक दानियाल साहब, आप बुनियादी तौर पे फिर वापस उस प्रोसीडिंग और उस प्रोसेस की तरफ आ रहे हैं, मैं थोड़ा आगे की बात करना चाह रहा था, मैं आप ये पूछना चाह रहा हूँ कि अब चूंकि ये फैसला हो चुका है, नवाज शरीफ साहब ने उस फैसले को कबूल किया है, वो मुस्ताफी हो गए हैं, हत्ता कि पार्टी की सदारत से वो अलग हो गए हैं, लेकिन अब ये मामला तो नैब में है, क्या बिल्कुल नहीं जाएंगे? क्या सोचा क्या है, हिकमत अमली क्या है?
मैं आपसे ये कह रहा हूँ कि इस ऑर्डर के साथ सख्त इख्तलाफ है और उस सिलसिले में रिव्यू पिटीशन फाइल की गई है और उस रिव्यू पिटीशन से भी कोई उम्मीद नहीं है, क्योंकि सबको पता अगर वो रिव्यू पिटीशन आप पढ़ें तो वो खुद एक दास्तान है कि यहाँ पर हुआ क्या है, असल बात कोई करने के लिए तैयार नहीं है कि ये 5-0 हुआ कैसे।
सही,
5 की रिपोर्टें जो हमें मिल रही है
आप बता दीजिए कैसे हुआ 5-0, कैसे हुआ,
क्या हुआ, लेकिन कोई आदमी नोबडी सेलिंग टू बेल्ट क्या है
सर, हम आपको सुन रहे हैं, आप बताइए 5-0 कैसे हुआ, हम सुन रहे हैं आपको
जी। मैं आपको ये बता रहा हूँ कि इधर जो जब जजेस के जो फैमिलीज है वो वीआईपी इंक्लोजर में तशरीफ ले आए और वहां पर ऊपर जैसे कि कुटिलो एक्सप्रेस खेलने की आवाजें आ रही थी, तो इतने सॉम्बर अफेयर में जबकि एक प्राइम मिनिस्टर के खिलाफ आप जो कि पिटिशनर के पिटिशन में प्रेयर ही नहीं है कि आप कोई करें, एसजेडी का पहली दफा एजाज लाइसेंस साहब के जजमेंट में जिक्र हुआ, ना इमरान खान ना शेख रशीद ना जमात इस्लामी किसी ने भी इसका जिक्र तक नहीं किया, और जो जीआईपी के पास है वो भी सोर्स रिपोर्ट्स हैं जो इनके अपने वकील ने कहा कि ये काबिले समायत नहीं अदालत में, और वो कंटेस्टेड फैक्ट था, ऐसे हमने नहीं माना ख्वाजा आरिफ साहब ने लिखा है, और इन्होंने जुडिशियल प्रिंसिपल जो एस्टेब्लिश किया था कि जो कंटेस्टेड फैक्ट है वो ट्रायल में जाएगा, उसको जानबूझ के ट्रायल में नहीं भेजा गया, और तोड़ मरोड़ के ब्लैक रॉक डिक्शनरी का एक जो पैसे लिए ही नहीं जो हमारे टैक्स के लिए सारी केस था, टैक्स चोरी का या असाधे छुपाने का, जो हमारा टैक्स लॉ का सेक्शन 12 है वो कहता है सिर्फ वो सैलरी मानी जाती है जो रिसीव होती है, और ऑर्डर खुद कह रहा है कि रिसीव नहीं हुई।
सही।
तो यानी आप निकाल रहे हैं, तो आप मुझे ये बात बताएं कि इसमें जो है आपको समझ नहीं आ रही है क्या हो रहा है।
दानियाल साहब, मैं एक सवाल और आपसे करना चाहूँगा, लेकिन आपको बताता चलूँ, यासीन आज़ाद साहब भी हमारे साथ हैं, फॉर्मर प्रेसिडेंट सुप्रीम कोर्ट बार एसोसिएशन, में एक कानूनी नुक्ता उनके सामने भी रखना चाहूँगा, लेकिन आपसे बिल्कुल ये सवाल है, जैसे आपके तहफ़ुज़ात जेन्युइन हो सकते हैं, सवालात में वजन हो सकता है, लेकिन मेरा सवाल ये है, कानूनी माहिरीन ये कह रहे हैं कि अगर पेशी नहीं होगी, आप ये कह रहे हैं रिव्यू पिटीशन में हम गए हैं लेकिन तवक्को नहीं है, अगर पेशी नहीं होगी तो गिरफ्तारी हो सकती है, बल्कि अगर नवाज शरीफ साहब की जगह कोई और आदमी होता तो गिरफ्तारी हो चुकी होती। सो क्या गिरफ्तारी तक के मरहले के लिए तैयार हैं?
मुझे एक बात बताएं, अपने दिल पे हाथ रख के मुझे एक बात बताएं, मुशर्रफ परवेज गिरफ्तार हुआ था या अस्पताल चला गया था? ये इमरान खान 3 साल से ये इश्तियारी है, 788 का एंटी टेररिज्म है, नेशनल एक्शन प्लान का दौर है, इसको खैर करवाई जाती है 12 दिनार की, इसका जलसा होता है इस्लामाबाद में, अथॉरिटीज को नहीं पता था कि ये कौन है, हमें तो कहते थे कि जनाब देखिए आपकी हुकूमत आप पकड़ लें, तो जब हफ्ते वाले जुमे वाले रोज हुकूमत खत्म हो गई थी तो इतवार को ये जलसा करता है और हुकूमत दोबारा बनती है तीसरे को, उस दिन किसकी हुकूमत की आपको समझ नहीं आ रही क्या हो रहे थे?
देखिए हम आपके इस सवाल पे तो बिल्कुल इत्तेफाक कर रहे हैं कि इमरान खान हैं, वो इश्तियारी हैं, गिरफ्तार होना चाहिए, कौन करे ये बाद में पता, मुशर्रफ साहब के पेशी के अर्थ
है अपने कमले को हाथ लगाते हुए बड़ी दर्द होती है, हाथ लड़क जाता है जब अपने कमले को हाथ लगाना पड़ता है।
चलो एक सेकंड आप हमारे साथ रहिएगा, यासीन आजाद साहब से पूछ लेते
हैं। आप ये अंदाजा लगाएं कि खागी तरीन एक माना हुआ चोर है, उसने ब्लैक मनी कमाया इनसाइडर ट्रेडिंग से और उसने पैसे वापस कर दिए, और चीफ जस्टिस साहब कह रहे हैं कि यही तो सादे कमीन होने का सबूत है, इसके आगे मैं मुझे बताएं मैं क्या कहूँ, मुझे तो दिल करता है मैं पिस्तौल लेकर अपने सर में खुद ही मार लूं।
जी यासीन आजाद साहब, आप हमें आपका बेहद शुक्रिया, आपने हमें ज्वाइन किया है, एक तो काइंडली ये बताइएगा कि अगर नैब में जिनके खिलाफ पिटीशन है या जिन्हें वहाँ पे इंक्वायरी के लिए इन्वेस्टिगेशंस के लिए पेश होना है, अगर वो नहीं होते तो नैब के लाज क्या हैं, क्या हो सकता है एक बात, और दानियाल अजीज साहब का जो ये खासतौर पर जो आखिरी एतराज़ था, मैं ये ज़रूर चाहता हूँ कि स्टेट के जो लाज हैं वो तो सब पे बराबर अप्लाई होने चाहिए, अगर नवाज शरीफ साहब या फैमिली के लोगों की गिरफ्तारी एंटिसपेट की जा रही है तो फिर इमरान खान भी जो इश्तियारी हैं, काफ़ी अरसे से अदालतों से इश्तियारी करार पा चुके हैं, उनकी गिरफ्तारी अब तक क्यों नहीं हो सकी है, और परवेज़ मुशर्रफ साहब साबिक आर्मी चीफ हैं, जब उनकी गिरफ्तारी मुतवक्के थी तो फिर उनको रस्ते में से उठा के एक फ़ौजी अस्पताल में लेके चला गया होता है।
सबसे पहली बात मैं आपका शुक्रिया अदा करता हूँ कि आपने मुझे मौका दिया, जो बात मैं आपसे कहना चाहता हूँ, पिछले दिनों में मैं खुद न्यूयॉर्क में था
जी,
और न्यूयॉर्क में भी मैंने अपनी प्रेस कॉन्फ्रेंस में ये कहा था कि जिस ग्राउंड पे प्राइम मिनिस्टर को डिस्क्वालीफाई किया गया है वो इंतहाई वीक ग्राउंड है, और इस वीक ग्राउंड पे उनकी डिस्क्वालिफिकेशन नहीं होनी चाहिए थी।
सही।
लेकिन चूंकि ऑनरेबल सुप्रीम कोर्ट ने उस ग्राउंड पर उनको डिस्क्वालीफाई किया, जो मेरे नज़दीक इसलिए गलत है कि आर्टिकल 184(3) जो है आइन का, वो किसी भी आदमी को अपील का राइट नहीं देता।
ठीक है।
और होना ये चाहिए कि जिस आर्टिकल आइन के आर्टिकल के तहत आप प्रोसीडिंग कर रहे हैं, अगर उसमें अपील का राइट नहीं दिया गया तो इसका मतलब ये हो गया कि आप आर्टिकल 10A की वायलेशन कर रहे हैं, तो आर्टिकल 10A का मतलब ये हो गया कि आपने ड्यू प्रोसेस देना है, और जो अग्रीव पार्टी है उसको फुल अपॉर्चुनिटी देनी है टू डिफेंड द केस।
सही।
अब जब आर्टिकल 184(3) में अपील का राइट कहीं भी मौजूद नहीं है, और पाकिस्तान की तारीख में पहली दफ़ा फॉल्स स्टेटमेंट के ग्राउंड पे आपने किसी को डिस्क्वालीफाई किया, तो मैं ये समझता हूँ कि मेरे नज़दीक वो फैसला जहनी तौर पे मैं एक्सेप्ट नहीं करता।
सही।
पर मैं ये कहता हूँ कि चूंकि
फैसला हो गया,
पार्टी सुप्रीम कोर्ट चली गई, उन्होंने रिव्यू फाइल की, लेकिन जो इनकम टैक्स के हमारे लीगल एक्सपर्ट हैं वो भी ये कहते हैं कि जो चीज़ आपने रिसीव नहीं की वो एसेट्स नहीं है।
ठीक है।
लिहाजा ऐसी सूरत में अगर इलेक्शन लॉज के मुताबिक जब आपने नॉमिनेशन फाइल किया और उस वक्त अगर आपने इस चीज़ को डिस्क्लोज नहीं किया तो प्रिज्यूम ये किया जाएगा कि ये ओमिशन थी, वो डिसऑनेस्टी की डेफिनेशन में किसी भी सूरत में नहीं आता।
सही। ठीक है। अच्छा लेकिन यासीन आजाद साहब, ये हम जरा उस सुप्रीम कोर्ट के उस फैसले से हट के अब जरा हम नए प्रोसिक्यूशन की तरफ आ रहे हैं, उसके उसके बारे में कहिएगा। अब उसमें
नेब के मतलब
जी जी
नेब के मतलब मैं ये कहूँगा कि नेब के केसेस का एक प्रोसीडिंग का तरीका कार है। पहले कॉल अप नोटिस होता है, कॉल अप नोटिस के बाद इन्वेस्टिगेशन होती है, इन्वेस्टिगेशन के बाद जो इंक्वायरी होती है, इंक्वायरी के बाद इन्वेस्टिगेशन होती है, और इन्वेस्टिगेशन के बाद जाके रेफरेंस फाइल होता है।
सही।
यहाँ प्रॉब्लम यह है कि आपने कॉम्पिटेंट कोर्ट ऑफ लॉ को नैब को केस तो भेज दिया, नैब के कानून के अंदर ये प्रोविजन मौजूद है कि आपने एक महीने के अंदर केस की प्रोसीडिंग को कंप्लीट करना है, वहाँ आप नैब को 6 महीने का टाइम दे रहे हैं कि 6 महीने के अंदर प्रोसीडिंग नैब को कंप्लीट करे।
सही।
दूसरी तरफ आपने जो जुमला अपने जजमेंट के अंदर दिया, चूंकि रिव्यू पिटीशन पेंडिंग है, उसमें आपने एक जुमले का इस्तेमाल किया कि आपको रेफरेंस फाइल करना है, ये नहीं कहा कि आपको इन्वेस्टिगेशन करनी है। तो मैं यहाँ चूंकि ऑनरेबल सुप्रीम कोर्ट का जो जजमेंट पहले था वो पब्लिक डॉक्यूमेंट है, उस पर इजहार शाल का हर आदमी को आकर, ये अलग बात है कि अब रिव्यू पेंडिंग है, तो जब ये सूरत हाल हुई आप खुद कहते हैं कि रेफरेंस फाइल करेंगे, तो इन्वेस्टिगेटिंग टीम के पास क्या रास्ता है कि वो रिव्यू नहीं फाइल करेगी? और फिर पाकिस्तान की तारीख में आप ये देख रहे हैं कि उस इन्वेस्टिगेटिंग टीम की जो नैब की टीम होगी,
ठीक है,
उसको ऑनरेबल सुप्रीम कोर्ट का एक जज
सुपरवाइज कर रहे हैं,
वो मॉनिटर करेगा, और इवन जो है नैब कोर्ट का जो जज है उसको भी वो मॉनिटर करेंगे,
ठीक है।
ऐसी सूरत हाल में मेरे नजदीक ये एक बड़ा मुश्किल काम हो जाएगा हमारे लिए, ये कहना कि आप जो नैब की प्रोसीडिंग करेंगे उसमें जो प्रोसीजर है जो नैब लॉ प्रोवाइड करता है आप उसके खिलाफ तो नहीं जा सकते, आपको तो लॉ के मुताबिक प्रोसीड करना है।
सही है।
पर ये तमाम ग्राउंड मेरे ख्याल में जो एग्री पार्टी है उन्होंने रिव्यू पिटीशन के अंदर लिए हैं। मेरा कहना यह है कि रिव्यू पिटीशन पेंडिंग है, उसमें ग्राउंड्स हैं,
ठीक है,
ग्राउंड्स हैं, पर मेरे नजदीक मुझे नहीं पता कि इन्होंने कोई अपील की नहीं की जिसमें यह कहा हो कि ये रिव्यू पिटीशन सुप्रीम कोर्ट का फुल बेंच सुने,
ठीक है।
मेरे नजदीक चूंकि अपील का राइट इसमें नहीं था
तो रिव्यू पिटीशन का राइट था, और आप ये फरमा रहे हैं कि जब तक रिव्यू पिटीशन के ऊपर डिसीजन नहीं आता नैब जो है ना वो
कोर्ट को सुननी चाहिए,
ठीक है, और जब तक रिव्यू पिटीशन के ऊपर फैसला नहीं आता नैब को ये हियरिंग्स ये समाज ये इन्वेस्टिगेशन तहकीकात नहीं करनी चाहिए।
नहीं, दूसरा ये चूंकि इन्होंने स्टे भी मांगा है कि मीनवाइल जजमेंट को सस्पेंड कर दिया जाए,
ठीक है,
तो बेहतर यही है कि उस रिव्यू पिटीशन को फौरी तौर पर लगाया जाए, और अगर ये पेश नहीं होते तो
चलो ये तो हो गया, उसमें स्पेसिफिक हो गया, लेकिन यासीन साहब मुझे ये बताइए अगर इस वक्त जरा नवाज शरीफ साहब को अगर तस्वीर उनकी जेन से निकाल के अगर ये बताएं कि अगर नैब किसी को तहकीकात के लिए तलब करता है और पेश नहीं होता शख्स, सो नैब के लाज क्या कहते हैं उसके बारे में?
मैंने यही कहा ना कि पहले आपको इंक्वायरी करनी थी, इंक्वायरी करने के बाद आपको जाना चाहिए था इंक्वायरी के बाद इन्वेस्टिगेशन पे, और उसके बाद जो सूरतयाल होती उसके बाद आप कुछ कर सकते हैं, गिरफ्तारी की भी बात कर सकते हैं, उनके पास लीगल राइट है प्री अरेस्ट बेल कराने का भी वो राइट अवेल कर सकते हैं, लेकिन जब ये मामला वापस सुप्रीम कोर्ट चला गया,
ठीक है,
तो मेरे ख्याल में अगर थोड़ा अर्सा वेट कर लिया जाए और रिव्यू पिटीशन को पहले डिसाइड कर दिया जाए और बाद में प्रोसीडिंग हो तो मेरे नजदीक वो ज्यादा मुनासिब है, लेकिन चूंकि ये फैसला ऑनरेबल सुप्रीम कोर्ट ने करना है।
सही।
और मैं ये कहता हूँ कि जो आईनी पोजीशन है, चूंकि ऑनरेबल सुप्रीम कोर्ट के बाद कोई कोर्ट नहीं है,
ठीक है,
उसके बाद आदमी कहाँ जाएगा, और पाकिस्तान की तारीख में आर्टिकल 184(3) में पहली दफा फॉल्स स्टेटमेंट के ग्राउंड पे आपने किसी को डिस्क्वालीफाई किया
जी,
तो ये ग्राउंड एक ऐसा है कि मैं ये समझता हूँ कि उनको जो एग्री पार्टी है उनको फुल अपॉर्चुनिटी मिलनी चाहिए,
ठीक है,
आर्टिकल 10A की वायलेशन नहीं होनी चाहिए, रिव्यू पिटीशन को आगामी बुनियादों पर सुनना चाहिए और सुप्रीम कोर्ट के फुल कोर्ट को सुनना चाहिए, मेरा अपना पॉइंट ऑफ
जी। बेहद शुक्रिया आपका यासीन आजाद साहब, आपने हमें ज्वाइन किया, दानियल अजीज साहब आप हमारे साथ थे, आपके भी हम मशहूर हैं कि आपने हमारे लिए वक्त निकाला। दुर्दाना नजम और आमिर लतीफ़ साहब हमें ज्वाइन करें, दोनों सीनियर साफ़ी हैं, अकाउंटेबिलिटी के ऊपर पॉलिटिकल डेवलपमेंट्स के ऊपर दोनों की नज़र है। आमिर लतीफ़ साहब मैं आपसे पूछना चाहूँगा पनामा हियरिंग समाप्त उसके बाद चीज़ें जिस तरह से अनफोल्ड हुई हैं, अब मामला जो है वो नैब के अंदर है और नैब में तहकीकात के लिए सवाल जवाब के लिए पेश होना था नवाज शरीफ साहब और उनकी फैमिली को, वो नहीं हुए, 2 दिन गुजर चुके हैं। आज फाइनेंस मिनिस्टर ने चैलेंज किया है कोर्ट ऑर्डर्स को नैब में जो फाइल किए गए रेफरेंसेज उसके अगेंस्ट, आपके ख्याल में क्या इसके कॉन्सिक्वेंसेज हो सकते हैं अगर वो पेश नहीं होते हैं तो?
देखिए, जैसे मैं अभी यासीन आजाद साहब की इख्तितामी गुफ्तगु सुन रहा था
जी,
तो वैसे तो आर्टिकल 190 के तहत तो सुप्रीम कोर्ट सीधा सीधा सिर्फ आईजी को भी हुक्म दे सकती है और सेक्रेटरी दाखिला को भी हुक्म दे सकती है कि इनको गिरफ्तार करके पेश किया जाए। मैं इसके दूसरे पहलू की तरफ आता हूँ। असल में नवाज शरीफ साहब जो सबसे बड़ी गलती कर रहे हैं वो अपने आप को 1997, 98 और 99 में समझ रहे हैं। वो समझ रहे हैं कि शायद वही वाली सुप्रीम कोर्ट है, कोई ऐसा मसला नहीं है और वो सारी चीजें जो है उनको अभी तक ये यकीन नहीं आ रहा कि उनके खिलाफ कोई फैसला आ चुका है। तो मेरा ये ख्याल है कि वो इस वक्त एक तो होती है ब्यूरोक्रेटिक लेबरेंस और एक होती है लीगल लेबरेंस जो है, तो अगर इस वक्त ये जो लीगल चीजें हैं उनको अपने वकला के जरिए ही डील करें और बहुत ज्यादा इस मामले को पॉलिटिसाइज ना करें।
ठीक है,
मेरा जो जाती आइडिया है सुप्रीम कोर्ट को बिल्कुल भी कोई असर नहीं पड़ेगा इस सारी पॉलिटिकल एक्सरसाइज से। यानी वो जो कुछ उनके मुशीर उनको मशवरा दे रहे हैं और वो उसको पॉलिटिकल तरीके से ये कर रहे हैं और जो उनका जुमला मशहूर हो चुका है कि मुझे क्यों निकाला, अब उनको चाहिए कि वो जो अपनी रिव्यू पिटीशन है उसका इब्तिदा इसी जुमले से करवाएं और इसी जुमले से करवाएं ताकि जजेस के ऊपर भी ये आए कि वो इनको बताएं। मैं आपको मजेदार बात बताऊं, जो यासीन आजाद साहब कह रहे थे अगर वो होते तो वो सुनते तो उनको भी मजा आता, कि एक ही वकील को मैंने देखा कि जब वो एक ऐसे चैनल पे आए जब वो जो कि जरा हुकूमत मुखालिफ समझा जाता है तो उन्होंने सुप्रीम कोर्ट के फैसले की तारीफ में कलाबे मिला दिए, मतलब सबसे अजीम फैसला करार दे दिया और वो कानून के मुताबिक भी आईन के मुताबिक। दूसरे दिन ही मैंने उनको, बल्कि दूसरे दिन नहीं कुछ ही घंटों बाद उनको मैंने एक दूसरे चैनल पे देखा जो कि हुकूमत का हामी यानी नवाज शरीफ का हामी समझा जाता है,
ठीक है,
वहां उन्होंने बिल्कुल उलट बात की और वही वाली बात की जैसे यासीन आजाद साहब कर रहे थे। तो मैं आपको अर्ज करूं कि जितनी भी बातें हैं इनका कोई फायदा नहीं है, सुप्रीम कोर्ट के ऊपर इसका कोई असर नहीं होना। नवाज शरीफ के पास एक ही रास्ता है, टू सरेंडर बिफोर द लॉ। अगर वो सुप्रीम कोर्ट में अपनी रिव्यू पिटीशन को कानून के मुताबिक डील करें, सियासत के मुताबिक ना करें, तो मुमकिन है उनको ये रिलीफ मिल जाए कि जो सुप्रीम कोर्ट के जज की निगरानी में नैब के वो होने वो ना हो। अच्छा, मेरी राय इस पे भी वो है कि सुप्रीम कोर्ट ने ये क्यों रखी है। देखिए नैब का क्या किरदार रहा है पिछले आप 9 सालों में देख लें और खासतौर पर पिछले 4 सालों में देख लें। यानी उसने हुकूमत के मुखालफीन को तो फिक्सअप किया है लेकिन उसने हुकूमत के ऊपर कोई केस नहीं बनाया। यानी राणा मशहूद जो इनके वजीर तालीम है पंजाब के, उनकी वीडियो सबके सामने वायरल हुई जिसमें वो रिश्वत मांग रहे हैं लेकिन ना नैब हरकत में आई ना FIA हरकत में आई, कोई चीज हरकत में नहीं आई। तो जो सुप्रीम कोर्ट का मेरे लिहाज से, तो मैं तो इसको यानी अगर आप मुझे 50-50 का चांस दें तो मैं कहता हूँ कि मुझे इस पे कोई एतराज नहीं है कि सुप्रीम कोर्ट
लेकिन
पे आँख हो।
लेकिन जो लॉ ऑफ जस्टिस है जी उसके मुताबिक फिर सुप्रीम कोर्ट के जज को तमाम मुकदमात को सुपरवाइज करना होगा, सिर्फ नवाज शरीफ साहब के नहीं, फिर वो सिलेक्टिव जस्टिस की तरफ इशारा होता है। दुर्दाना नजम साहब ने हमें ज्वाइन किया, हमारे साथ हैं। दुर्दाना बेहद शुक्रिया, आपका एनालिसिस लेना चाहूँगा इस वक्त जो सूरत हाल डेवलप हो चुकी है पैनामा से चलते चलते नैब इंक्वायरी और उसमें कहना चाहिए कि एबसेंस नवाज शरीफ साहब की और उनकी फैमिली की।
जी हाँ, देखिए ये बड़ी मतलब पहले ऑब्वियसली वो कहते रहे कि हम कोर्ट रूल ऑफ लॉ और कोर्ट के जितने भी अहकाम होंगे उनको मानेंगे और उन्होंने जिस तरह से भी जैसे भी ऑब्वियसली उन्होंने किया वो पेश होते रहे JIT के सामने। लेकिन अब आकर उनको शायद ये एहसास हो गया है कि वो भी गलती की थी कि अकाउंटेबिलिटी का प्रोसेस उन्होंने शुरू करवाया था और कप ने आपको एहतसाब के लिए पेश किया था। बल्कि अगर आप आज जो पिटिशन दायर किया है इसहाक डार ने, उसमें उस पिटिशन में उन्होंने कहा है कि ये तो झूठी मतलब एक नकली जाली किस्म की JIT बनी थी और इस जाली JIT के ऊपर ना तो रेफरेंस दायर हो सकता है और ना ही मैं इसका जवाब दे हूँ। तो जब उनके जहनों में, आपने हमने देखा भी था किस तरह से उनका एक खास ब्रिगेड जो है वो तलाल चौधरी, दानियाल अजीज और तमाम लोग वो रोज जुडिशल अकेडमी के बाहर खड़े होकर किस तरह से लान तान करते थे और किस तरह से एक किस्म का आप मतलब डिसग्रेस कर रहे थे JIT को, क्योंकि उनको पता था कि किस किस्म का रिजल्ट और किस किस्म की जजमेंट आने वाली है।
सही।
तो ये एक ऑब्वियसली इन्होंने पेश भी नहीं हुए रेफरेंस में, उनके उनके मतलब उनको बुलाया भी गया था और उनको जाना चाहिए था। अब ये वी हैव टू वेट एंड सी कि ये जो नया इन्होंने एक पोस्चर अपनाया है और फिर जिस तरह की आपने देखा गुफ्तगू नवाज शरीफ साहब ने की है ड्यूरिंग इनका जो वो
मिशन
था उसमें, मतलब बेसिकली असल में देखिए अवाम भी उसी तरह की है ना, वो समझते हैं कि अवाम इतनी बेवकूफ है کہ ان کو ہم اپنا ایک موقف یہ دیں کہ جی ہمارے سے بڑی زیادتی ہوئی ہے. ہمیں ہونا تو یہ چاہیے تھا کہ نواز شریف صاحب ایک نیا اپنا بلکہ آ کر یہ بات کرتے کہ دیکھیں یہ اتنی توڑ پھوڑ بار بار ہو رہی ہے تو لیٹس سٹ ٹوگیدر اینڈ فائنڈ آؤٹ اے وے آؤٹ. لیکن انہوں نے اس کے بالکل برعکس جا کر ایک ایسا سٹینس اپنایا ہے. کیونکہ اصل میں نا ان لوگوں کی پرابلم یہ ہے کہ یہ اپنے آپ کو بادشاہ سمجھتے ہیں.
لیکن دردانہ ایک بات ہے, نواز شریف صاحب یہ کہتے ہیں کہ مجھے پتا ہے کہ اگر میں یہ کچھ نہ کروں تو بھی میرے ساتھ کیا ہونا ہے. اب کھل کے نہیں کہتے, دانیال عزیز صاحب بھی ہمارے ساتھ تھے, وہ یہ کہتے ہیں کہ ظاہر ہے ہمارے خلاف مقدمہ بہت کمزور ہے, لائرز ہمارے ساتھ ہیں, فیصلہ جس بنیاد پہ کیا گیا ہے وہ بہت کمزور بنیاد ہیں. تو اس لیے وہ یہ کھل کے تو نہیں کہتے کہ کون ایلیمنٹ ہیں جو ان کے خلاف ہیں, لیکن وہ یہ کہتے ہیں کہ جیسے یہ کوئی سازش ہے. نواز شریف یہ بھی کہتے ہیں کہ میں نہ کروں تو بھی میرے خلاف ہی ہونا ہے, اور مبصرین یہ کہتے ہیں کہ کم از کم اگر وہ پبلک سپورٹ لے لیتے ہیں تو شاید نیب مقدمات میں ان کو تھوڑی سی کمپنسیشن مل جائے. تو ان کے پاس آپشنز کیا ہیں؟ ادروائز کیا وہ سرنڈر کرتے جائیں اور معاملہ تو پھر گرفتاریوں یا سزاؤں کی طرف جا سکتا ہے؟
دیکھیں گرفتاری یہ بیسیکلی اٹ واز اے کرمینل کیس. اگر آپ کسی کوئی اگر صحیح بات کریں نا سر تو اٹ واز اے کرمینل. اور وہ طاہر القادری نے بالکل ٹھیک کہا تھا کہ یہ تو شکر کریں ان کی گرفتاری نہیں ہوئی, یہ تو پورا پورا گرفتاری کا کیس تھا. اور وہ جو عمران خان بار بار کہتے تھے اڈیالہ جیل, وہ صحیح کہہ رہے تھے. آپ جعلی دستاویزات آپ چیزیں دے رہے ہیں, جعلی طریقے سے سارے آپ کام کر رہے ہیں. ابھی تو ان کو یہ کوئی شکر کریں کہ ان کی بچت ہو گئی ہے, قوم کے سامنے ان کی عزت رکھ دی ہے وہ اقامہ کا ایک چھوٹا سا ایشو بنا کر, اور یہ اس منہ کے ساتھ عوام کے سامنے گئے ہیں کہ جی ہم پہ کرپشن کا کوئی چارج نہیں ہے. اگر میں نے پڑھے لکھے لوگوں کو یہ کہتے سنا ہے کہ جی ان پہ تو کرپشن کا کوئی چارج نہیں ہے تو کیوں نکالا؟
ہاں لیکن وہ چارجز ہیں, لیکن جس بنیاد پہ فیصلہ یا نہلی ہے وہ کہا جاتا ہے کہ اس فیصلے کی بنیاد میں یہ ایڈمٹ نہیں کیا گیا کہ ان چارجز کے اوپر, ان کرپشن کے چارجز کے ایویڈنس ملنے کے اوپر یہ فرق.
بات میرا خیال نہیں ہے, اگر جے آئی ٹی کی رپورٹ کو پوری طرح پڑھا جائے وہ الگ بات ہے. وہ آپ کی بات بالکل صحیح ہے کہ ان کے اوپر جو چارجز لگا کر جس طرح سے نکالا گیا ہے یا نکالنے سے مراد تو نہیں ہے.
دیکھیں جی, جے آئی ٹی کی رپورٹ تو کم از کم اس کا ریفرنس ڈیسیژن میں تو اس ریفرنس میں نہیں بنے گا, کیونکہ اس کو تو ظاہر وہ نہیں کرتے, وہ چیلنج نہیں کرتے. فیصلہ تو الٹیمیٹلی سپریم کورٹ کے جج صاحبان کا ہوتا ہے اور وہ کس بنیاد پہ دے رہے ہیں. اس سے پہلے کہ ہم ذرا پالیٹکس کا دوسرا زاویہ ٹچ کریں, میں آپ کو بتاتا چلوں یہ پروگرام وائس آف امریکہ واشنگٹن سے براہ راست سن رہے ہیں آپ میڈیم ویوز 972 کلو ہرٹز پہ, اور اس کے ساتھ ساتھ آپ یہ پروگرام فیس بک کے اوپر فیس بک لائیو میں ود پکچر تصویری جھلک کے ساتھ یہ پروگرام آپ فیس بک کے اوپر بھی براہ راست نشر ہو رہا ہے. وہاں پہ سننے کے لیے اور اپنے کمنٹس دینے کے لیے آپ ہمیں جوائن کر سکتے ہیں www.facebook.com/voaurdu. اس کے اوپر آپ جائیں گے تو یہ پروگرام آپ کو تصویری جھلکیوں کے ساتھ وہاں پہ نشر ہوتا ہوا آپ دیکھ بھی سکتے ہیں, وہاں پہ اس کو سن بھی سکتے ہیں. اسی ہمارا جو سیاست کا سیگمنٹ تھا اس کا دوسرا حصہ تھا, وہاں پہ کراچی کے اندر متحدہ قومی موومنٹ اس کے مختلف جو دھڑے ہیں ان کے درمیان اتحاد یا اتفاق کا امکان ہے. تین نکاتی ایک کانفرنس طلب کی ہے متحدہ قومی موومنٹ نے, اور اس نے نہ صرف مختلف دھڑوں کو بلکہ دیگر سیاسی جماعتوں کو بھی دعوت دی ہے, اور آپس میں ایسے کلمات کا تبادلہ ہوا ہے جسے یہ ایک جیسچر مل رہا ہے کہ یہ مختلف جو فریق ہیں مختلف دھڑے کم از کم تین بڑے دھڑے ہیں جو متحدہ قومی موومنٹ کے, وہ آپس میں اتفاق کر سکتے ہیں, اتحاد کر سکتے ہیں. کراچی کی سیاست کے اوپر اس کے کیا اثرات پڑ سکتے ہیں, انالیسس کے لیے دردانہ ہمارے ساتھ ہیں, دردانہ نجم صاحبہ اور عامر لطیف صاحب کراچی سے موجود ہیں. عامر صاحب ذرا آپ کراچی سے ہیں, سو اس ڈیولپمنٹ کو آپ ہمیں اس کو تھوڑا سکرین کیجیے گا.
ایک آئیڈیل سچویشن ہے جو کہ ان تینوں دھڑوں کے لیے ہے. آپ کو اور ہم سب کو پتا ہے کہ سندھ جو ہے وہ ایک دو لسانی صوبہ ہے, اور یہاں پہ انفارچونیٹلی 1970 کے بعد جو ڈیولپمنٹس ہوئی ہیں پولیٹیکل یا اکنامک یا لا اینڈ آرڈر کے حوالے سے وہ سب لسانی بنیادوں پہ ہوئی ہے. الطاف حسین کے مائنس ہونے کے بعد, جس کو کہ تقریباً آپ یوں سمجھیے کہ پاکستان کی اسٹیبلشمنٹ کا متفقہ فیصلہ ہے کہ ہی will no longer be part of Pakistani politics.
صحیح.
اور اس کو پہلی مرتبہ جو ہے وہ سب سے بڑا دھڑا یعنی جو ایم کیو ایم پاکستان جس کو کہتے ہیں اس نے اس کو ایکسیپٹ کر لیا ہے کہ یہ 1990 کی دھائی نہیں ہے. بالکل اسی طرح جس طرح یہ نواز شریف کے لیے 1990 کی دھائی نہیں ہے, یہ الطاف حسین کے لیے بھی وہ دھائی نہیں ہے. تو اس کے بعد جو ہے وہ تین پارٹیاں آپ کے سامنے موجود ہیں جن پہ دو کے اوپر وہ ایک طرح سے اسٹیبلشمنٹ کی چھاپ کا بھی الزام ہے, جیسا میری مراد پی ایس پی یعنی مصطفیٰ کمال پارٹی, مصطفیٰ کمال کی پارٹی, اور ایم کیو ایم حقیقی جو کہ آفاق احمد کی پارٹی ہے. تو جو ایک سوچ ڈیولپ ہو رہی ہے میری معلومات کے مطابق وہ یہ ہے کہ مہاجر ووٹ تقسیم نہ ہو. مہاجر ووٹ تقسیم ہونے کا مطلب یہ ہوگا کہ کچھ سیٹیں ایم کیو ایم پاکستان, کچھ سیٹیں ایم کیو ایم حقیقی اور کچھ سیٹیں پی ایس پی کے پاس چلی جائیں گی, और उसके बाद जो है वो जो एक बार्गेन पोजीशन होती है इख्तदार में, जॉब्स में और रिसोर्स में हिस्सा लेने की, महाजर कौमियत की बुनियाद पे या महाजर वोट की बुनियाद पे, वो कमजोर हो जाएगी। मैं ये देख रहा हूँ कि अल्टीमेटली ये तीनों जमातें जो है वो एक किसी पॉइंट ऑफ कंसेंसस पे जाती हुई नजर आ रही है। लेकिन इसमें जो इस वक्त एक हॉक किस्म का यानी खतन दरअसल आप समझे एक एंग्री आर्ग्यूमेंट है, वो पीएसपी की तरफ से है। एमकेएम हकीकी और एमकेएम एक तरह से इस चीज पे अग्री हो चुके हैं कि महाजन तकसीम ना हो, तो मैं नहीं समझता कि आगे चल के कोई बहुत ज्यादा इतनी प्रॉब्लम पीएसपी भी करेगी, जब एक कम्युनिटी प्रेशर, एक महाजन प्रेशरों का प्रेशर और खुद पीपल एक वो आएगा और जब इनको खुद भी अंदाजा होगा कि हम शायद एस्टेब्लिशमेंट की मदद से कुछ तो कर सकें लेकिन शायद वो सीटें नहीं जीत सकते, वो अवामी हिमायत हासिल नहीं कर सके जो वो, तो अल्टीमेटली चीज जो है वो एक यूनाइटेड महाजर वोट बैंक की तरफ जाती है।
ठीक है, वो उस तरफ जाएगी तो क्या उसमें अल्ताफ हुसैन साहब के लिए कोई दोबारा कोई इम्कान आ सकता है, क्योंकि बहुत सारे लोगों का अभी ये ख्याल है कि मुत्तहिदा कौमी मूवमेंट,
बताऊं कि ये यहाँ पे फीलिंग एक जनरल फीलिंग है और इस फीलिंग को देखें सबसे बड़ी बात ये है कि ये उस वक्त तक होता अगर यहाँ की जो लोकल यानी एमकेएम पाकिस्तान जो कि एमकेएम एक तरह से असल और बड़ी एमकेएम है, अगर वो इस चीज को अभी देखिए 22 अगस्त से पहले अल्ताफ हुसैन के सारे खिताबात पे भी पाबंदी थी और एस्टैब्लिशमेंट की तरफ से यही एटीट्यूड था, लेकिन एमकेएम पाकिस्तान उनकी पुश्त पे खड़ी थी और वो मुसलसल एहतजाज कर रही थी कि हमारा कायद वही है और हमारे कायद को जो है वो आप फ्रीडम ऑफ एक्सप्रेशन से नहीं रोक सकते। लेकिन 22 अगस्त के बाद बिल्कुल मामला उलट हो चुका है और आप जो उनके बंदे थे असल यानी आप डॉक्टर फारूक सत्तार, अमीनुल हक, फैसल सब्जवारी, आमिर खान, यानी ये तो वो लोग जो इनको डाई हार्ड इनके आप समझिए कि सपोर्ट करने वाले उनके पहले दिन के साथी, यानी फारूक सत्तार और अल्ताफ हुसैन तो एक तरह से एक ही थे पहले 70s में इन्होंने मिलकर लॉन्च की, तो जब उन्होंने अपने आप को इनसे दूर कर लिया है तो अब अल्ताफ हुसैन के लिए वापस आना इन लोगों के लिए भी फिर शायद इनकी अपनी बका खतरे में पड़ जाए, तो मैं नहीं समझता कि दुनिया मुमकिनात का खेल ऐसे तो, लेकिन मेरी ज़ाती राय में अल्ताफ हुसैन हैज नो प्लेस इन पाकिस्तानी पॉलिटिक्स एनी मोर।
जी दुर्दाना नजम साहबा, मुत्तहिदा कौमी मूवमेंट उसके मुख्तलिफ धड़े इत्तेफाक कर सकते हैं का इस चीज़ को समझते हुए कि अगर वो मुत्तफिक नहीं होते हैं तो इसका फ़ायदा दीगर सियासी जमातें उठाएंगी और फिर वो जो महाजिर वोट है स्पेशली जो कौमियत की बुनियाद पे खड़ा है उससे वो इस्तेफादा नहीं कर सकेंगे।
जिस तरह से एमकेएम को मतलब तोड़ा गया या जिस तरह से एमकेएम खुद टूट गई जो भी हम कह रहे हैं उसके इतने सारे धड़े बन गए, अभी भी ऑब्वियसली ये कहना तो बड़ा मुश्किल है कि अल्ताफ हुसैन तो अच्छे वक्तों में वापस नहीं है, उन्हें अब क्या वापस आना था, उन पर बैन लगाया गया जो
नहीं वापस आने से मुराद ये था कि पार्टी का जैसे असर और रसूख उसमें होना, पार्टी की क्यादत होना भले वो लंदन में बैठ के संभाले।
आई डोंट थिंक सो, देखिए अभी बहुत सारी बातें इस पे की जा रही हैं, कुछ लोग कुछ ये भी एनालिस्ट ये भी कहते हैं कि ये सारे धड़े एक ही हैं और ऑन द फेस ऑफ इट ये शो किया जा रहा है कि भाई हम ऑब्वियसली हम अलग अलग हैं और अल्ताफ हुसैन को जो है वो मतलब खाते से नहीं लाते वगैरह वगैरह, लेकिन ठीक है जहाँ तक मुस्तफ़ा कमाल की पार्टी की बात है, पाक सरजमीन जो पार्टी है वहाँ तक तो कहा जा सकता है, लेकिन दूसरी इनके जो धड़े बन गए हैं उसके बारे में हम पूरे कॉन्फिडेंस के साथ ये नहीं अभी भी कह सकते कि उनका पता नहीं लंदन वाले जो एमक्यूएम है उनके साथ लिंक्स है या नहीं है, लेकिन अब देखा जाए तो अभी भी अगर आप ऑन ग्राउंड जाके कराची में देखें तो वहाँ अभी भी वही पॉलिटिक्स हो रही है जो पहले हो रही थी, अभी भी एमक्यूएम जो है वो अब टर्फ वॉर जो है उस पर ज्यादा उनका मतलब इन्हिसार है और बहुत सारे फंड्स अभी भी उनको रिलीज हुए हैं एज ए मेयर जो उनको उनकी जो उनके पास मेयरशिप है, लेकिन उसको भी वो उस तरह से इस्तेमाल नहीं कर रहे जिस तरह से जो उनसे उम्मीद की जा रही है। ऑब्वियसली अगर तो देखें कराची की पॉलिटिक्स जो है वो टोट इंटायरली डिफरेंट फ्रॉम पंजाब पॉलिटिक्स, उनका बिल्कुल कोई एक दूसरे के साथ कुछ लेना देना नहीं है और कराची में ये जो एमसीएम का वोट है खासतौर से जो 5 मेजर सिटीज हैं सिंध की वो वोट अभी हमने देखा जब बल्दियाती इलेक्शन हुए थे उसमें दे हैव कम आउट वेरी मतलब सक्सेसफुल इन स्पाइट ऑफ द फैक्ट कि बहुत सारी दूसरी पार्टीज ने उनको मलाइन करने की कोशिश की, डिस्पाइट ऑफ द फैक्ट कि एमसीएम ने वो 22 अगस्त का वाकया भी हुआ डिस्पाइट ऑफ द دا فیکٹ کہ بہت ساری اور چیزیں جبکہ پتہ چل گیا کہ ایم کیو ایم کی کمر توڑ دی گئی ہے اور دن رات ایم کیو ایم کو ملائن کیا جا رہا ہے, لیکن اس کے باوجود آپ دیکھیں
جو
درزانہ
ہمارے ساتھ رہیے گا, مجھے اس سیگمنٹ کو ختم کرنا ہے, آپ ہمارے ساتھ رہیے گا, ذرا وکلا کی بھی بات کرتے ہیں لاہور کے اندر ایک بار پھر, وکلا جو ہیں وہ بڑے پرتشدد نظر آئے, چند سیکنڈ کی بریک لیتے ہیں. عامر لطیف صاحب آپ کے ہم مشکور ہیں کہ آپ نے ہمیں کراچی سے جوائن کیا, ہمارے ساتھ آپ موجود رہے, ایک بریک, بریک کے بعد واپس آتے ہیں اور بات کرتے ہیں پروگرام کے اگلے سیگمنٹ پہ.
پروگرام خط آپ کے ہر اتوار کو پاکستان میں رات 9 بجے مخصوص موضوعات پر ماہرین اپنے خیالات کا اظہار کریں گے اور آپ فون کر کے ان سے سوال بھی کر سکتے ہیں. فیس بک پر بھی آپ موضوع کے بارے میں اپنے خیالات کا اظہار کر سکتے ہیں. سنیے اپنے خطوں کے جواب, ای میل اور فیس بک کے پیغامات مدثرہ منظر کے ساتھ. وائس آف امریکہ کے پروگراموں کے بارے میں اپنی رائے دیجیے اور شامل ہو جائیے ہمارے لائیو شو میں. مفت کال کرنے کے لیے ہمارا نمبر ہے 0800-777-89.
وائس آف امریکہ سے پروگرام جہاں رنگ میں آپ کا ایک بار پھر خیر مقدم, میں ہوں اسد حسن, پروڈیوسر ہمارے ساتھ اسور امام, اور یہ پروگرام آپ میڈیا ویوز 972 کلو ہرٹز پہ سننے کے ساتھ ساتھ ہمارے فیس بک پیج کے اوپر براہ راست سن بھی سکتے ہیں اور تصویری جھلکیوں کے ساتھ اس کو دیکھ بھی سکتے ہیں. وہاں پہ ایڈریس ہے www.facebook.com/voa-urdu. اس کے اوپر ہمارے ساتھ کافی لوگ وہاں پہ موجود ہیں, عبد القیوم راجا وہ کمنٹ کر رہے ہیں اور اس کے ساتھ ساتھ ہمیں وہاں پہ کمنٹس اپنے دے رہے ہیں فہد خان اور کافی احباب ہیں وہاں پہ. لٹریٹ فضل کے نام سے ایک آئی ڈی ہے, وہ ہمارے ساتھ وہاں پہ موجود ہیں اور بھی کافی احباب ہیں جنہوں نے اس پہ لائک کیا ہے اسٹریم کو. تمام مہمان ان کا شکریہ جو ہمارے ساتھ فیس بک پہ موجود ہیں. پروگرام کا ہمارا اگلا سیگمنٹ, اس میں ہم بات کریں گے ایک بار پھر پاکستان کی وہ کلا برادری جن کے اوپر پچھلے کچھ برسوں میں خاص طور پہ یہ الزام آتا رہا ہے کہ اس کے باوجود کہ ان کا کام قانون کی پابندی ہے اور دوسروں کو قانون کا پابند بنانے میں اپنا کردار ادا کرنا ہے, وہ خود قانون اپنے ہاتھ میں لیتے ہیں اور خاص طور پہ جب اس کی گرفت میں وہ خود آتے ہیں تو اس کے اوپر جو ریئیکشن ہوتا ہے وہ بالکل قانون کے ضمن یا اس کے دائرے یا اس کے دھارے میں نہیں آتا ہے. لاہور ہائی کورٹ کی جانب سے توہین عدالت کا ایک کیس تھا, ملتان بار ایسوسیشن کے صدر شیرزما قریشی کی گرفتاری کا حکم دیے جانے پر پنجاب کی صوبائی دارالحکومت لاہور میں وکلا نے بہت بڑا احتجاج کیا, توڑ پھوڑ کی ہے اور عدالتی فیصلے کے بعد لاہور کے مال روڈ پر واقع لاہور ہائی کورٹ کے چیف جسٹس بلاک کا گیٹ توڑ ڈالا اور اس کے ساتھ ساتھ عمارت پہ پتھراؤ بھی کیا. مشتعل ہیں وکلا اور ان کو منتشر کرنے کے لیے جو مقامی پولیس ہے اس کو واٹر کینن یعنی پانی کی توپیں اور آنسو گیس تک استعمال کرنا پڑ رہی ہے. ایسی کیا بات ہے کہ وکلا نہ صرف آپس میں لڑائی جھگڑے کی باتیں ہیں, ججوں پہ بھی حملوں کے واقعات سامنے آتے رہی ہیں اور اس کے ساتھ ساتھ پولیس کے ساتھ بھی ان کی ہاتھا پائی, یہاں تک کہ بہت پرتشدد واقعات جو ہیں وہ رپورٹ ہوئے ہیں. سو ایسی کیا کہنا چاہیے کہ چیز ہے جو وکلا کو اس حد تک منتشر کرتی ہے کہ ان حالات میں جب خاص طور پہ میاں نواز شریف کے خلاف ایک فیصلہ آیا عدالت کا اور اس کے بعد جو سیکوینس آف انسیڈنٹس ہے اس کے بعد یہ تاثر مل رہا ہے کہ بینچ اور بار کے اندر کافی اختلافات جنم لے چکے ہیں. انالیسز ہم لیں گے, ہمارے ساتھ ہیں درزانہ نجم صاحبہ, ہم نے ہمیں جوائن کیا ہے, ہمیں جوائن کر رہے ہیں یاسین آزاد صاحب, پہلے ہمارے ساتھ موجود تھے لیکن درمیان میں ٹیلی ویژن کو ایک انہوں نے ٹائم دے رکھا تھا. فاروق اسنا صاحب بھی موسٹ پروبیبلی ہمارے ساتھ ہوں گے, ممتاز تجزیہ کار ہیں, درزانہ بھی ہمارے ساتھ ہیں, لیکن پہلے ذرا یاسین آزاد صاحب آپ فرمائیے گا. جی ڈاکٹر فاروق اسناد صاحب ہمارے ساتھ ہیں اور ہمارے ساتھ ہیں دردانہ نجم صاحبہ. دردانہ آپ ہمیں بتائیے گا وکلا کا کیا ایشو ہے اور اس حد تک ایک عدالت کا فیصلہ آیا ہے جس میں گرفتاری کا حکم ہے اور معاملہ توڑ پھوڑ تک پہنچ گیا ہے.
جی دیکھیں یہ سیدھا اب یہ کوئی پہلی دفعہ تو ہوا نہیں, انہوں نے بہت دفعہ توڑ پھوڑ کی, بہت دفعہ اس قسم کا کیوس پیدا کیا, لیکن بات یہ ہے کہ اس قسم کی کوالٹی, یہ دس از ناٹ کوالٹی لائرز نہیں ہے. اصل میں بات اس پہ کرنی چاہیے کہ یہ کس قسم کے لائرز جو ہیں جو ہم نے پیدا کیے, کس قسم کی ان کو ایجوکیشن دی گئی, یہ سب اسی کا پیداوار ہے. جب ہماری حکومتیں کسی چیز کو مانیٹر نہیں کرتی, یہ وہی لوگ ہیں, وہی لائرز ہیں جن کے درمیان آپ دیکھیں ایک وقت تھا کہ The law ki education was unregulated. Paanch paanch, chhe chhe marle, 10 marle, jiska jahan dil karta tha, wo law school khol leta tha, law college kholne ki ijazat thi. Koi regulation nahi thi, kya un colleges mein, un schools mein kya padhaya ja raha hai, koi check and koi balance nahi tha. Jiska jis waqt dil karta tha, law ki education mein dakhla le leta tha, koi ab to age ki unhone ek pabandi lagayi hai ki ji aap 24 saal ke agar hain to you cannot take admission wagaira wagaira. Ab aake unko samajh aayi hai ki ye humne kya kachra paida kar liya hai apne darmiyan. اور یہاں تک کہ اگر آپ لائر سے پوچھیں وہ خود آپ کو بتائیں گے کہ جعلی ڈگریاں بانٹی گئیں پھر اس کے بعد فورن الائنسز کر کیے گئے مختلف کالجز کے ساتھ جن کی جو جھوٹی ڈگریاں جعلی ڈگریاں اس کے ان کو دی گئیں ان لائرس کو تو یہ جو کوالٹی ہم دیکھ رہے ہیں جو لاکھوں کی ہزاروں کی تعداد میں لائرز ایک وقت تھا کہ جو بنے اور پیدا ہوئے
دیکھیں دردانہ یہ بات آپ کی درست ہوگی جو جہاں سے
اچھا لائر ہوگا اگر آپ یو شو کم ٹو تھنک آف اٹ وہ باہر کی پالیٹکس سے اپنے آپ کو ہمیشہ دور رکھے گا کیونکہ دیکھ اگر یہی باہر کی پالیٹکس جو ہے وہ اٹ از ناٹ ڈن بیکاز ٹو اسٹینڈرڈ لا ٹو اسٹینڈرڈ رول آف لا ان دا کنٹری اٹ از بیسیکلی ڈن اپنے پرسنل جو مفادات ہیں ان کو آگے لے کر جانے کے لیے اس کو استعمال کیا جاتا ہے تو بیسیکلی یہ جو اب ہم دیکھ رہے ہیں یہ جو سارا اب آپ سوچ سکتے ہیں جو لا کے جو قانون کے خود محافظ ہیں وہ ایک ان کے اوپر کنٹیمپٹ کر چکے کیس بن گیا ہے اس کو بجائے اس کے کہ وہ کہیں کہ اوکے وی آر ہیئر آپ ہم پیش ہوتے ہیں انہوں نے الٹا جو ہے وہ جا کر پہلے تو دھاوا بولا چیف جسٹس کے آفس پہ لاہور ہائی کورٹ میں اور آج آپ کے سامنے جو کچھ انہوں نے کیا تو یہ تو ہماری حکومتیں جو ہے یہ اس کے خود ذمہ دار ہیں یہ جو آج سچویشن کریٹ ہوئی ہے کیونکہ پہلے ہم ایک برائی کو بننے دیتے ہیں اس کو پروان چڑھاتے ہیں اور پھر جب وہ ہمارے گلے پہ جا کر ہمیں ہاتھ ڈالتی ہے تو ہمیں پتہ چلتا ہے اینڈ دین وی سٹارٹ ٹیکنگ ایکشنز اگینسٹ اٹ اور جو لیا بھی ہے پچھلے سال ہم نے دیکھا کس طرح سے لا کی ایجوکیشن کو انہوں نے ریفارم وغیرہ کیا ابھی بھی میں سمجھتی ہوں کہ حکومت کو دے ہیو ٹو پٹ دیئر فٹ ڈاؤن اور چیف جسٹس نے کہا ہے کہ ہم ان کو ہوسٹیج نہیں بنانے دیں گے لاہور ہائی کورٹ کو یا ججز کو یا ان کی اس طرح سے بات نہیں مانیں گے اور اسی طرح ہی کرنا چاہیے ورنہ تو یہ تو ایک وتیرہ بن گیا ہے کہ ہر کوئی کہتا ہے کہ جی ہمارے ساتھ ناانصافی ہو رہی ہے ایک امپیونٹی کا کلچر ایوری بڈی وانٹس اے کلچر آف امپیونٹی کہ جی کسی کو پکڑا ہی نہ جائے
صحیح.
کسی پر الزام نہ لگائے
exactly.
حکومت بھی یہی کر رہی ہے اور ہر کوئی
اور شعبوں کی سطح کے اوپر اگر آپ تنظیموں کی سطح کے اوپر آپ اپنے آپ کو قانون سے معاورہ کریں گے تو کس کے اوپر اس کا عمل درآمد ہوگا ڈاکٹر فاروق اسناد صاحب آپ کا تجزیہ وہ کلا کے کا کام ہے قانون کی پاسداری بلکہ جو اس کی خلاف ورزی کرتے ہیں ان کو کٹہرے میں لانا لیکن وہ خود ہاتھا پائی حتیٰ کہ ہتھیار اٹھانے تک وہ خود مائل نظر آتے ہیں جی ڈاکٹر فاروق اسناد صاحب کا نمبر جو ہے وہ غالباً منقطع ہو گیا ہے یاسی جی ڈاکٹر فاروق اسناد صاحب ہمارے ساتھ جی جی آپ نے آپ انالیسس دیجیے گا کیا ریزنز ہیں اور کیسے ان وکلاء کو بھلے وہ اگر ان کے انسٹیٹیوشن جیسے دردانہ کہہ رہی تھی اچھے ہیں یا برے ہیں لیکن ظاہر ہے وہ بار کا حصہ ہیں سو جب وہ باہر کا حصہ بن جاتے ہیں تو کیسے وہ بیہیو کریں اور ان کو ریسپانسیبل لائر بنانے کے لیے کیا کرنا ہوگا
بالکل آپ نے جو ایک لفظ استعمال کیا کی ورڈ استعمال کیا باہر کے ممبر اصل میں بات یہ ہے کہ جب آپ باہر کے ممبر بنتے ہیں تو آپ ایک ڈسپلن کے نیچے آ جاتے ہیں ان کا کوڈ آف وہ لا ہے باقاعدہ کس طریقے سے آپ نے بہیو کرنا ہے کس طریقے سے نہیں کرنا یہ تو ایک علیحدہ بات ہے کہ جب وہ ہلڑ بازی کرتے ہیں یا عدالت کے اوپر حملہ کرتے ہیں تو وہ فوجداری مقدمات تو بن ہی جاتے ہیں لیکن باہر کا بھی فرض ہے کہ وہ سخت ڈسپلنری ایکشن لے ان کے خلاف اور ان کے لائسنس جو ہیں وہ کینسل کیے جائیں اور تاکہ ایک مثال قائم ہو اس لیے کہ باہر کی بھی اس میں بدنامی ہوتی ہے اگر میں ایک دو شخص بھی اس میں کر رہے ہیں اور ان کو اگر سزا نہیں ملتی اور کھلی چھٹی ملتی ہے تو پھر یہ سارا کا ساری جو برادری ہے وکلا برادری اس پہ وہ برا اثر پڑتا ہے افیکٹ پڑتا ہے اور خاص طور پہ بار کے اوپر جو کہ جس کے یہ ممبر ہیں اور جس کے سامنے انہوں نے ایک قسم کا حلف بھی اٹھایا ہوتا ہے
صحیح.
کہ ہم قوانین کی حفاظت کریں گے اور جو قوانین باہر کے بھی اپنے جو لاز ہیں یا ان کے رولز ہیں
جی
اس کے اوپر بھی ہم چلیں گے
یقین کریں ڈاکٹر صاحب آپ ابھی امریکہ سے ہو کے گئے ہیں عزرائے تفنن یہ جو باہر سے پاکستان کے باہر سے ہمیں جو تصاویر آتی ہیں اردو والے بار کی وہ یہاں ہمیں انگریزی والے بار سے بھی وہ پکچرز نظر نہیں آتی ہیں سو واقعتاً اس پہ بہت سنجیدگی سے غور کرنا ہوگا دردانہ بھی اچھا شکریہ آپ کا آپ ہمارے ساتھ موجود رہیں ڈاکٹر صاحب آپ سے ہم ریکویسٹ کریں گے کہ پروگرام کے اگلے سیگمنٹ میں بھی آپ ہمیں جوائن کریں تو سامعین ایک بریک لیتے ہیں بریک کے بعد واپس آتے ہیں پروگرام کے اگلے حصے پہ بات کرتے ہیں
पाकिस्तान।
कहते हैं कि खबरें तो भाई लोकल होती हैं, लेकिन जब हमारे और दुनिया भर के मसाइल एक से लगने लगे तो आंखें खोली रखनी चाहिए।
अमेरिका ने पाकिस्तान और भारत के
बीच क्या पता कौन सी खबर आपके काम आ जाए।
Great ideas.
25-year-old, 22-year-olds who are building billion-dollar companies.
Our dream is to bring new technologies.
View 360, सिर्फ आज न्यूज़ पर।
वॉइस ऑफ अमेरिका से प्रोग्राम जा रहा हूँ मैं, आपका खैर मकदम। मैं हूँ सदर हसन और प्रोड्यूसर एसफर इमाम, और प्रोग्राम के सिलसिले में हम बात करेंगे सदर डोनाल्ड ट्रंप, उनकी नई अफगान पॉलिसी। आज उसका ऐलान मुतवक्के है, किसी भी वक्त आज वो इसका ऐलान कर सकते हैं, आज रात को अमरीका के वक्त के मुताबिक। और इसमें जो तवक्कुआत ज़ाहिर की जा रही है, जो एनालिसिस मुख्तलिफ जगहों से आ रहे हैं, यहाँ तक कि पाकिस्तान से भी, ख्याल ये किया जा रहा है कि जनूबी एशिया से मुतालिक जब वो अपनी नई हिकमत अमली का ऐलान करेंगे तो अफगानिस्तान और पाकिस्तान के ख़ास तौर पर जो शोरशज़दा इलाके हैं उसके बारे में एक वाज़ेह पॉलिसी आ सकती है। कुछ लोगों का ख्याल है कि हो सकता है कि तालिबान मिलिटेंसी को कमज़ोर करने के लिए और फिर उनको मुज़ाकरात पर लाने के लिए फ़ौजियों की तादाद में इजाफा हो। पाकिस्तान के वो इलाके जहाँ पर शिकवा है या गिला है कि वहाँ पर हक्कानी नेटवर्क जैसे कुछ ऐसे ग्रुप्स मौजूद हैं जो पाकिस्तान के अंदर अदम इस्तेहकाम पैदा करते हैं, उसके बारे में कोई बड़ा ऐलान हो सकता है, लेकिन ये महज़ तवक्कुआत हैं जो मीडिया के अंदर जिनका इजहार हो रहा है। आज ये सवाल वहाँ पर डायरेक्टर जनरल ISPR के जो हैं उनके साथ भी किया गया कि पाकिस्तान के बारे में कोई सख्त पॉलिसी आ सकती है, तो उनका ये कहना था कि जब वो पॉलिसी आएगी तो फॉरेन ऑफिस उसको रिस्पॉन्ड करेगा, लेकिन ये कि पाकिस्तान के अंदर हकानी नेटवर्क या कोई भी और गैर मुल्की नेटवर्क मौजूद नहीं है। हमने अमरीका के जो यहाँ पर दौरा करने वाला वफ था उसको उन इलाकों में जाके बजात खुद ऑन सीन वहाँ पे उनको विज़िट कराया है, उनका दौरा कराया है और उनको तसल्ली दी है, लेकिन इसके बावजूद अगर चीज़ें आती हैं तो फिर फॉरेन ऑफिस प्रॉपरली उसको रिस्पॉन्ड करेगा। ये है वो बैकग्राउंड। डॉक्टर फारूक असनाद साहब हमारे साथ हैं और अफगानिस्तान से हमें रहीम अल्लाह सुमदर साहब ज्वाइन करेंगे, सीनियर साफ़ी हैं, तजयकार हैं। डॉक्टर फारूक असनाद साहब, क्या पॉलिसी एक दो फीचर्स तो उसके मैंने अर्ज़ किए हैं कि जो यहाँ पर रिपोर्ट हो रहे हैं कि शायद उसका ऐलान हो, लेकिन तवक्को ये है कि बहरहाल ये एक वे फॉरवर्ड होगा टूवर्ड्स अफगानिस्तान, क्या हो सकता है?
देखिए, आपने जैसे कहा कि ज्यादा इम्कान तो यही है कि ट्रुप्स की तादाद बढ़ाई जाए, इसलिए दूसरा ऑप्शन अगर हम देखें वो वैसे वो ऑप्शन तो अब नहीं रहा, वो ये था कि अमेरिका विड्रॉ कर जाता वहां से, लेकिन उसके उसमें ज्यादा खतरात ये हैं कि जब वो विड्रॉ करेगा तो अफगानिस्तान में सिविल वॉर की सिचुएशन पैदा होती है जिसमें फिर से मिलिटेंट ग्रुप जो है वो उभर सकते हैं। उसकी एक ही चॉइस रह गई है, वो चॉइस ये है कि आप ग्रुप्स की तादाद बढ़ाइए जैसे मैं बचा कहा, और उसके पीछे सोच ये है कि तालिबान को किसी हद तक जेर कर लें और फिर उसके बाद नेगोशिएशन की मेज पर बैठे। असल में मसला ये है कि चाहे फौजें बढ़ाई जाए, पाकिस्तान के ऊपर प्रेशर डाला जाए, पाकिस्तान ने जो मैक्सिमम करना था जो वो उन्होंने कर दिया, इससे ज्यादा पाकिस्तान की कैपेसिटी नहीं है कि वो अफगानिस्तान के अंदर जाके अमेरिकी फौजों की भी सिक्योरिटी की जमानत दे, ये मुमकिन ही नहीं है। सबसे बड़ा मसला ये है कि अफगानिस्तान की हुकूमत को सही करना और उनके जो माशरा है अफगानिस्तान का, उनके जो अदारे हैं उसको मजबूत करना, उसकी तरफ कोई तवज्जो नहीं ली गई। ना ही यहाँ पे नेशनल फौज बनाई गई है कौमी, ना ही कौमी पुलिस है, ना ही उनके जो दूसरे अदारे हैं चाहे जुडिशरी हो चाहे ब्यूरोक्रेसी हो, वो वॉर लॉर्ड के सपोर्ट कर दिया गया है सब कुछ, और उसमें ज्यादातर हम उस बेक और ताजिक देखते हैं, वॉर लॉर्ड उन्होंने अपने अपने जगह संभाली हुई हैं, जिनके खिलाफ क्रिमिनल भी इल्जाम लगाए जाते हैं, क्रिमिनल एक्टिविटीज में भी मुलव्वज़ रहते हैं जिसमें दोस्तम हैं और दूसरे लोग हैं।
इसलिए
जब तक अफगानिस्तान की हुकूमत सही नहीं होगी और वो तावन नहीं करेगी तो सिर्फ अमेरिका की फौज आकर वो सब कुछ नहीं कर सकती कि अफगानिस्तान में इस किस्म का अमन आए जिसमें जो तमाम एथनिक ग्रुप्स हैं 40% पश्तून हैं जो कि तालिबान हैं उनको परे रखकर तो अमन नहीं लाया जा सकता। अमन तो तभी लाया जा सकता है जब तमाम एथनिक ग्रुप्स को आप साथ मिलाकर उसको चलें और इस किस्म का कोई फार्मूला दें जिसमें हर एथनिक ग्रुप ये समझे कि हम हिस्सेदार हैं हुकूमत साजी में। तो इसलिए मैं ये कहूंगा कि ट्रंप साहब जो भी कहें फौजें बढ़ाएं, लेकिन जब तक अफगानिस्तान के अंदर के जो जो हालात हैं यानी उनके इंतजामी मामलात हैं جب تک وہ صحیح نہیں ہوں گے, جب تک وہاں یہ سوچ ڈیولپ نہیں ہوگی کہ ہم نے ابھی اپنی پاور کو اور اپنے جو اختیارات ہیں کو کنسیڈ کرنا ہے.
ڈاکٹر صاحب ایک اور بات ہے, یہاں پہ ہمارے امبیسڈر بھی کہتے رہے, پاکستان آفیشلی بھی یہ کہتا رہا ہے, پاکستان کا یہ خیال ہے کہ چونکہ افغانستان میں کوئی بہت فیصلہ کن کامیابی حاصل نہیں ہوئی امریکہ کو, سو وہ پاکستان کو بلیم کر سکتا ہے کہ پاکستان کی وجہ سے یہ کامیابی ممکن نہیں ہو پائی کیونکہ یہ یہاں سے ملیٹنٹس جاتے ہیں. اس ریفرنس میں بتائیے گا پاکستان پہ کیا دباؤ آ سکتا ہے یا کس طرح کی کوئی سخت میسیج یا زبان وہ پاکستان سے متعلق استعمال ہو سکتی ہے؟
جی اس میں جی میکسیمم تو یہی کر سکتے ہیں, فوجی امداد بند کر دی جائے, لیکن اس سے یہ ہوگا کہ پاکستان پہلے ہی کافی جھکاؤ پاکستان کا ہو چکا ہے چین کی طرف. پرانے تعلقات تو ہیں لیکن اب اسٹریٹجک تعلقات میں وہ تبدیل ہو رہے ہیں. اس کے بعد روس جو ہے اس نے بھی دلچسپی لینی شروع کر دی ہے, پہلے وہ نہیں لیتے تھے لیکن افغانستان کے جو پیس پروسیس ہے اس میں دلچسپی وہ لے رہے ہیں, جو کہ بہت بڑی بہت نئی ڈیولپمنٹ ہے, اور چین بھی پیس پروسیس میں دلچسپی لے رہا ہے. تو اگر امریکہ پاکستان کو پش کرے گا تو پاکستان جو پہلے ہی مائل ہے چین کی طرف اور روس کی طرف, تو وہ اور زیادہ ان کی طرف جائے گا اور ایک ایسا اسٹریٹجک بلاک بن جائے گا جو امریکہ کے مفاد میں قطن نہیں ہوگا. اس لیے میرا خیال ہے کہ جو بہتر پالیسی شاید امریکہ کی یہی ہو کہ وہ پاکستان کو ساتھ لے کے چلیں اور مذاکرات کی کوشش کریں کہ طالبان کے جو بھی گروپ مانتے ہیں ان کی بات اور یا سنتے ہیں ان کو مذاکرات کی میز کے اوپر لائیں اور بات چیت کے ذریعے اس سارے مسئلے کا حل نکالیں. صرف پریشر ٹیکٹکس سے کچھ نہیں ہوگا بلکہ یہ کاؤنٹر پروڈکٹیو ہوگا.
بے حد شکریہ ڈاکٹر فاروق اسنا صاحب, آپ ہمارے ساتھ رہے, آپ کا بے حد شکریہ. کامران بخاری نے اور رحیم اللہ سمندر نے ہمیں کابل سے جوائن کرنا تھا لیکن ٹیلی فون لائن ہم ان کے ساتھ کنیکٹ نہیں کر پائے اس وقت, سو اس سیگمنٹ کو ہم یہاں پہ ختم کریں گے اور چلیں گے پروگرام کے آخری حصے کی جانب لیکن اس بریک کے بعد.
جب ریڈیو ہو دور اور خبریں ہوں اہم, تو آئیے ہماری ویب سائٹ اردو voa.com پر. جب ٹی وی سامنے نہ ہو اور آپ کو جاننا ہو تو اور کہیں نہ جائیے, اردو voa.com پر آئیے. دن بھر کی اہم شہ سرخیاں, تازہ ترین خبریں سب ملتے ہیں اردو voa.com پر. امریکہ اور جنوبی ایشیا میں پھیلی ریڈیو اور ٹی وی کے تجربہ کار صحافیوں کی ٹیم آپ کو 24 گھنٹے باخبر رکھتی ہے. اس پتے کو یاد رکھیے www.urduvoa.com.
وائس آف امریکہ سے پروگرام جہاں رنگ میں آپ کا خیر مقدم, میں ہوں اسد حسن اور پروڈیوسر ہیں ہمارے ساتھ اسفر امام. یہ پروگرام آپ میڈیم ویوز 972 کلو ہرٹز پہ براہ راست سن رہے ہیں اور اس کے ساتھ ساتھ facebook.com/voaurdu, یہاں پہ بھی یہ لائیو سٹریم ہو رہا ہے تصویری جھلکیوں کے ساتھ, یہاں پہ بھی آپ ہمیں جوائن کر سکتے ہیں. پروگرام کا آخری حصہ اسپورٹس, کرکٹ. پاکستان کے اندر انٹرنیشنل کرکٹ کی بحالی کے بظاہر کچھ امکانات نظر آنے لگے ہیں. آج چیئرمین کرکٹ بورڈ نجم سیٹھی صاحب, انہوں نے بھی ایک پریس کانفرنس کی ہے لاہور میں اور انہوں نے بتایا یہ ہے کہ نہ صرف یہ کہ آئندہ مہینے سپٹمبر کے اندر ورلڈ 11 پاکستان میں آئے گی بلکہ وہ یہ کہتے ہیں کہ نومبر میں ویسٹ انڈیز کی ٹیم بھی پاکستان آئے گی اور 3 T20 میچز کھیلے گی. سری لنکا کا دورہ بھی پائپ لائن میں اور سری لنکا اس کے اوپر اصولی اتفاق کر چکا ہے. سو کیا 2017 اور اس کے اختتام تک باقاعدہ انٹرنیشنل کرکٹ پاکستان کے اندر بحال ہو جائے گی؟ یہ ایک اہم سوال ہے اور اس پہ بہت سارے کرکٹ پینڈٹس وہ اپنا تجزیہ دے رہے ہیں, لکھ بھی رہے ہیں. ہمارے ساتھ ہیں عمیر علوی, اسپورٹس جرنلسٹ ہیں, محسن حدید 92 کے ساتھ نیوز پیپر کے ساتھ وابستہ ہیں, اسپورٹس رائٹر ہیں, باقی ایشوز پہ بھی لکھتے ہیں. دونوں مہمانوں کا بہت شکریہ. عمیر, کیا آپ کی اوپینین ہے یہ جو نجم سیٹھی کے چیئرمین بننے کے بعد, بہرحال وہ ایکٹیو تو رہے ہیں پاکستان کے اندر کرکٹ کی بحالی کے لیے, لیکن میں ایک ہی سوال میں دوسرا اینگل بھی رکھنا چاہتا ہوں. میں سوشل میڈیا پہ دیکھ رہا تھا, بہت سارے لوگ یہ سمجھتے ہیں کہ یہ ابھی یہ ایفرٹس ہونی نہیں چاہیے, ٹیمیں پاکستان نہ آئیں جب تک کہ دہشت گردی کا مکمل خاتمہ نہیں ہو جاتا, کیونکہ کوئی ایک ناخوشگوار واقعہ کرکٹ کو اور پیچھے لے جائے گا.
یہ بالکل بات, دیکھیں دونوں, اگر آپ دونوں طرف کا ورژن دیکھیں تو دونوں باتیں صحیح ہیں, ایک تو آنی بھی چاہیے اور نہیں بھی آنی چاہیے. آنی اس لیے چاہیے کہ دیکھیں کافی ٹائم ہو گیا اور ہمارے پاس ابھی کچھ ہے بھی نہیں, ہمارا کیلنڈر فارغ پڑا ہوا ہے اس وقت. لیکن جو نہیں آنے والی چیز ہے وہ یہ کہ دیکھیں سیکیورٹی لیبس تو آپ اس کو کتنا کریں گے. آپ زمبابوے کی ٹیم جب آئی تھی وہ زمبابوے واز ناٹ دیٹ اے پلس لیول کی ٹیم, لیکن اس میں بھی آپ کو کتنی محنت کرنی پڑی تھی. اور میری سمجھ میں یہ نہیں آتا کہ کیا پورے ملک میں صرف ایک شہر ہے, مطلب اتنے سارے شہر پڑے ہوئے ہیں, آپ کہیں اور کریں. ملتان کا تو اسٹیڈیم شہر سے باہر ہے اور ورلڈ کلاس اسٹیڈیم ہے, اچھا ہے, وہاں 5-star ہوٹل بھی ہے. کراچی میں کیا مسئلہ ہے؟ اسلام آباد پنڈی میں کیا مسئلہ ہے ان کو اتنے سارے سگنے ان کی ساری کوٹ جو ہے وہ لاہور پہ کیوں اٹکتی ہے جبکہ 2009 والا انسیڈنٹ لاہور میں ہوا تھا.
صحیح. اور نہیں اب وہ ویسے کہہ رہے ہیں کہ کراچی جو ہے وہ بھی ہے وہاں پہ, وہ کہہ رہے ہیں سیکورٹی ارینجمنٹس کے لیے وہاں پہ جائیں گے, وزیر اعلیٰ سے ملاقات ہوگی, رینجرز کے آفیشیل سے ملاقات ہوگی, کراچی اس میں ہے, اور ایون پی ایس ایل کا جو فائنل کرانے کا اعلان کیا گیا وہ بھی کراچی کے لیے ہے. محسن آپ کی رپورٹس کیا کہہ رہی ہیں, کتنے امکانات ہیں ٹیمیں آ جائیں گی اور آپ کا تجزیہ کیا ہے, کیا آنی چاہیے؟
سر اصولاً تو ٹیمز آنی چاہیے کیونکہ ہمارا ملک جو ہے اس وقت بہت اس حساب سے کہنا چاہیے کہ ترسا ہوا ہے. عوام بہت متمنی تھی اور بڑے لمبے عرصے سے خاص طور پہ پی ایس ایل فائنل میں جس طرح کا جنون ہم نے دیکھا ہے اس کے بعد تو ضرور یہ بات طے ہو چکی تھی کہ عوام میں اس کی چاہت بہت زیادہ ہے. لیکن مسئلہ یہ ہے کہ یہ سب کچھ اتنا آسان نہیں ہے جس طرح مہر بھائی بات کر رہے تھے, کیونکہ ایک بھی انسیڈنٹ ہم کو واقعی پیچھے بہت دھکیل سکتا ہے. بہرحال ابھی 26 یا 27 اگست کو وہ ٹیم آئے گی, سیکورٹی ٹیم, اس کی رپورٹ ہونی ہے, اس کے بعد ورلڈ 11 کا ٹور ہونا ہے. یہ اتنا سارا کچھ آسان, اصل مسئلہ ایک اور بھی ہے اس میں.
صحیح.
پاکستان میں سیاست اور کھیل یہ ساری چیزیں آپس میں بہت زیادہ جڑی ہوئی ہیں. آپ کو یاد ہوگا جب 2009 کا واقعہ ہوا تھا تب بھی اس میں سب سے بڑا جو ایشو ہوا تھا وہ سیاست ہی اس میں سب سے بڑا ایشو. تو لاہور میں یا پنجاب میں اس وقت ایمرجنسی کی صورتحال تھی جس کی وجہ سے اتنا بڑا سیکورٹی لیپس ہوا اور وہ سارا مسئلہ ہو گیا اور ہم اتنا پیچھے چلے گئے. آپ کو یہ بھی ذہن میں ہوگا کہ 17 سپٹمبر کو لاہور میں بہت بڑا مارکا لڑا جا رہا ہے الیکشن کا, مطلب این اے 120 کا, اور 15 کو ممکنہ طور پہ ہم آخری میچ کھیلنے جا رہے ہیں. تو 15 تاریخ جو ہے وہ الیکشن کمپین کی وہ لاسٹ ڈیٹ ہوگی. ظاہر ہے ایک دن پہلے وہ بند ہونی ہے کمپین,
یعنی پولیٹیکل سٹیبلٹی بھی نہیں ہے. سو اس ریفرنس میں تو پھر محسن عمیر صحیح کہہ رہے ہیں, اس ریفرنس میں تو محسن عمیر صحیح کہہ رہے ہیں کہ پھر کراچی میں آپ شفٹ کر دیں, کسی اور شہر میں کر دیں جہاں پہ ظاہر ہے کرکٹ لور تو ہر جگہ موجود ہے.
کراچی یا کسی اور جگہ جانے کا مسئلہ یہ ہے کہ دوسری ٹیمز اس پہ راضی نہیں ہے کسی بھی حوالے سے. لاہور کی بہرحال ایک اچھی باہر ایک اچھی مطلب جاتی ہے, اس کی شناخت ایک اچھی بنی ہوئی ہے, لوگ لاہور کے بارے میں ایک اچھا تاثر رکھتے ہیں.
لیکن یہ اس کے باوجود کہ وہ اٹیک بھی لاہور میں ہوا تھا,
کسی کے لیے بھی
اس کے باوجود کہ وہ اٹیک بھی لاہور میں. عمیر ویسے سری لنکن ٹیم کو کتنا کریڈٹ دیں گے, کیونکہ یہ وہ ٹیم ہے جو براہ راست دہشت گردی کا شکار ہوئی اور وہی پاکستان کے اندر باضابطہ سیریز کے لیے وہ تیار بھی نظر آ رہی ہے.
بالکل, دیکھیے سری لنکا نے یہ پاکستان نے بہت سپورٹ کی ہے اور سری لنکا ہی وہ ملک ہے جو ہمیں سپورٹ کرے گا. آپ دیکھیے جو لاہور والا انسیڈنٹ ہوا تھا اس سے پہلے جو میچ ہوا تھا وہ کراچی میں ہوا تھا. میں آپ کو بتاؤں کراچی میں اس وقت جو تھا سگنل فری کوریڈور کر دیا گیا تھا شرح فیصل کو, کہ وہ اپنے ہوٹل سے اور اسٹیڈیم میں ان کو ہارڈلی 5 سے 10 منٹ لگے تھے آنے میں. تو کراچی سیف ہے اور کراچی میں تو یہ تو کوئی غلطی نہیں ہے بھائی. آپ ہمیشہ کوشش کر کے مطلب لاہور کا بھی صحیح کہہ رہے ہیں محسن نا کہ الیکشن ہو رہے ہیں تو بھائی پھر آپ کی گوٹ کیوں پھنسی ہوئی ہے لاہور پہ؟
ٹھیک ہے
ملتان وہی ہے نا, ملتان کا تو اسٹیڈیم بھی شہر سے باہر ہے, اس سے زیادہ کیا سیف چیز ہو سکتی ہے؟
ایگزیکٹلی. اچھا اب میرے پاس 1.5 سے 2 منٹ ہے, 30 سے 40 سیکنڈ دیجیے گا. نجم سیٹھی صاحب فائنلی کرکٹ بورڈ کے الیکٹڈ چیئرمین بن گئے ہیں, کیا توقعات ان سے آپ رکھتے ہیں کرکٹ کی بہتری کے لیے بھی, کرکٹ کی آمد کے لیے بھی, اور کتنے اچھے ایڈمنسٹریٹر ہیں کرکٹ کے اعتبار سے خاص طور پہ؟
دیکھیے پہلے بھی تو رہ چکے ہیں, اس وقت پھر ان بیچارے نے کوشش تو کی تھی لیکن اتنا آسان نہیں ہے. مگر اللہ کرے کہ اس دفعہ جو ان کی ٹیم ہو تھوڑے سے سنسیبل لوگ بھی ہوں ان کے ساتھ جو ان کو مشورہ بھی صحیح دیں, ورنہ ان کا ایک پرابلم ہے وہ سب کی سنتے ہیں. اب ہر آدمی کی نہیں سننی چاہیے, جو سنسیبل آدمی اس کی سنے, جو سنسیبل نہیں اس سے بات ہی نہ کرے نا.
محسن
کرے میں تو میری تو دعائیں ان کے ساتھ.
محسن آپ کی کیا, نجم سیٹھی صاحب کتنے کامیاب ہو سکتے ہیں اگرچہ یہ ان کا فیلڈ نہیں ہے لیکن ظاہر ہے ایک اگین ایڈمنسٹریشن کے اپنے اسکلز ہوتے ہیں وہ کہیں بھی اپلائی ہو سکتے ہیں, کیسا چیئرمین آپ ان کو دیکھتے ہیں یا ان کو ایکسپیکٹ کرتے ہیں کہ جب وہ جا رہے ہوں گے تو کیا کچھ ہوگا ان کے کریڈٹ پہ؟
سر سچی بات تو یہ ہے کہ سیٹھی صاحب کے جو 2013 کے الیکشن کے حوالے سے جو ان کو نوازنے کی باتیں جا رہی تھی اس کے حساب سے تو ہم سارے لوگ ان کے کافی
کریٹک
رہے ہیں, لیکن بہرحال انہوں نے محنت کی ہے اور ان کی محنت کے ثمرات اب نظر آنا شروع ہو گئے. امبیسیڈر تو بہت اچھے ہیں, اس بات میں کوئی دو رائے نہیں ہونی چاہیے. بات کرنا, بات سمجھانا, بات منوانا اور اپنے آپ کو مطلب کنوینس کرنا وہ جانتے ہیں اور یہ بات اب وہ ثابت بھی کر رہے ہیں. لیکن ایک بات سر دیکھنے والی اس میں بہت اہم ہے, پاکستان میں انٹرنیشنل کرکٹ کی بحالی میں سب سے بڑا مسئلہ جو ہے وہ انڈیا کا ہے. पाकिस्तान में सही मानों में इंटरनेशनल क्रिकेट तब ही बहाल हो पाएगी जब इंडियन क्रिकेट टीम चाहे एक भी टी ट्वेंटी मैच के लिए पाकिस्तान आ जाए।
वो इन्फ्लुएंस भी वैसे वो बिग थ्री वाले माइनस होने की वजह से
बिग थ्री जेन में रखने वाली
है, बिग थ्री का जो है वो कम होने की वजह से वो इन्फ्लुएंस भी कम हुआ है। प्रोग्राम यहाँ पे खत्म करेंगे। मोहसिन अदीद, उमर अलवी, बेहद शुक्रिया दोनों मेहमानों का आप हमारे साथ थे। प्रोड्यूसर तेजस्वर इमाम, असद हसन को इजाजत दीजिए। अल्लाह हाफिज़।
इस प्रोग्राम में जो नुक्ताहाए नजर पेश किए गए वो खालिसतन हमारे मेहमान शुराका के थे और वो वॉइस ऑफ अमेरिका के मौकिफ या अमरीकी हुकूमत की पॉलिसी की नुमाइंदगी नहीं करते।